اللهم صل على رسولك أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم السلام عليكم اخواتي حضرات لاست سنڈے ہم تصوف پہ بات کر رہی تھی اور اس ضمن میں ویسٹ میں جو تصور ہے تصوف کا اس پر ہم نے تھوڑی سی بات چیت کی تھی اگر ہم ذرا گہرائی سے جائزہ لیں تو یورپ میں تصوف حیران کن طریقے پر بیسڈ ہے اس نالج پر جو ویسٹ نے اسپین سے جب مسلمانوں کو نکالا تو مسلمانوں کی لائبریریز ان کے ہاتھ لگیں جس میں ایک بڑی تعداد تو تباہ ہو گئی کتابوں کی لیکن جو بھی بچی کچی کتابیں ان کے ہاتھ آئی تھیں اس میں انہیں علم کے خزانے ملے ویسٹ میں جو آج ترقی ہوئی ہے اور کچھ ہمارے یہاں کے لوگ بھی اکثر بیشتر یہی کہتے ہیں کہ ہمیں ویسٹ کا احسان مند ہونا چاہیے کہ انہوں نے سائنس میں اتنی تحقیق کی اور انسانی زندگی کو اتنا آسان کر دیا ہے کہ ہم گھر بیٹھے تمام کام کر لیتے ہیں. یہ بات درست ہے لیکن جزوی طور پر علوم کی کوئی سی بھی برانچ ہو چاہے وہ جیومیٹری ہے ٹریگنومیٹری ہے میتھمیٹکس ہے سائنس ہے سائنس میں فزکس کیمسٹری جیوگرافی ان سب کا استفادہ انہوں نے کیا ہے انہی کتابوں سے جو مسلمانوں کی اسپین سے چلے جانے کے بعد وہاں کی لائبریری میں ان کے ہاتھ لگی تھیں. ویسٹ کی البتہ ایک اچھی بات یہ ہے کہ وہ احسان مندی کا اظہار کرتے ہیں مسلمانوں کے ساتھ چاہے دکھاوے کے لیے کریں یا کسی اور نیت سے لیکن کرتے ضرور ہیں. میں نے شاید کسی نشست میں ایک ذکر کیا تھا کہ بی بی سی 4 پر ایک پروگرام آتا ہے وہاں واٹ آر انسسٹرز ڈیڈ فار اس اس میں ہفتے میں ایک دن پروگرام آتا ہے واٹ مسلمز ڈیڈ فار اس وہ اس کے اندر دکھاتے ہیں کہ مسلمانوں نے جو تحقیق کی تھی مختلف علوم میں وہ ویسٹ کے کس طرح کام آئی اور ویسٹ نے جہاں مسلمانوں نے تحقیق کو چھوڑا تھا اس سے آگے کس طرح سے اس کو چلایا. اسی طرح تصوف میں بھی ویسٹ نے اگر کوئی کام کیا تصوف پر تو اس کی زیادہ تر بنیاد مسلمان صوفی حضرات ہی کی تصنیفات پر رہی. ایک مشہور انگریز صوفی گزرا ہے اپنے وقت میں لیفٹنٹ کرنل ویل فورس کلارک اس کا نام تھا فوج میں لیفٹنٹ کرنل تھا لیکن تصوف کی طرف چلا گیا اور اپنے دور کا بہت بڑا صوفی گزرا. اس نے جناب شیخ شہاب الدین سہروردی صاحب کی مشہور کتاب جو انہوں نے 13ویں صدی عیسوی میں لکھی تھی یہ کتاب دراصل ایک آئین ہے تصوف کا. جناب شیخ شہاب الدین سہروردی صاحب کی وہ کتاب یہ چاروں سلسلے جو ہیں 4 آرڈرز آف تصوف چشتیہ نقشبندیہ سہروردیہ قادریہ ان چاروں میں یہ یکساں طور پر پڑھی جاتی ہے اور مقبول ہے. اس کتاب کا ویل فورس کلارک نے ترجمہ کیا تھا پھر مالکم ان کے بعد پیدا ہوا وہ اپنے وقت کا ایک مشہور صوفی گزرا ہے ویسٹ میں اس نے اس کام کو فردر آگے بڑھایا. اس میں یہاں ایک سوال یہ پیدا ہوگا کہ ویسٹ کے اندر جو تصوف پر کام ہوا وہ بیس تھا مسلمان صوفیوں کے کام پر، اور طور طریقے وہ خالص اسلامی تھے. کیا وجہ بنی کہ انڈیا کے اندر ان چاروں سلسلوں میں جو طور طریقے تھے شروع میں تو وہی تھے جو ہونے چاہیے اسلام میں، لیکن رفتہ رفتہ انفلوئنس ہو گئے ہندو کلچر سے، اور اس کے اندر کافی رسومات درائیں. میرے نزدیک اس کی دو وجوہات ہو سکتی ہیں. ایک تو یہ ہے کہ جیسے میں نے کئی بار پہلے بھی ذکر کیا کہ مسلمانوں کی ایک بڑی اکثریت چونکہ ہندو سے مسلمان ہوئی، اور مسلمان ہونے کے بعد بدستور ہندوؤں کے درمیان رہتی رہی. ہندو میجورٹی میں تھے، معاشرہ ہندو تھا، رہن سہن تمام رسومات ہندوانہ تھیں. تو مسلمان ہونے کے باوجود جب ہم ہندوؤں میں رہتے رہے تو ہو یہ گیا کہ ہمارا ایمان تو تبدیل ہو گیا، عقائد ہمارے تبدیل ہو گئے، لیکن معاشرتی طور پر ہم انہی رسومات کے اسیر رہے، وہ ہم نے کیری کر لی. اگر کہیں اس وقت مسلمان ہندو سے کنورٹ ہونے کے بعد ایک علیحدہ ملک میں انڈیپینڈنٹلی رہ رہے ہوتے تو شاید صورتحال مختلف ہوتی. دوسرا جو فیکٹر ہے وہ شاید زیادہ سٹرونگ ہے کہ ہمارے یہاں ایک مسابقت کا جذبہ ہے جو کہ صحت مند چیز ہے. تو ہم ہندو مذہب کی مسابقت میں رہے ہیں ہمیشہ. اس کے نتیجے میں یہ ہوا کہ جو کچھ ہندوؤں کے یہاں ہوتا تھا وہ ہم نے اپنے یہاں مختلف پرسنالٹیز کی یاد مناتے وقت اسی کی نقل کر لی، اس کے مقابلے پہ لا کے کھڑا کر دیا ہم نے. اسی طرح ہندو کے یہاں اگر آپ دیکھیے تو جب ہندو مندر میں جاتا ہے تو وہاں ایک لڑکی بھی گھنٹی ہے جسے وہ بجاتا ہے. بہت سے فقیر جب کسی مزار پہ جاتے ہیں تو وہاں کنڈی کو کھٹکھٹاتے ہیں. یہ اس کے مقابلے پر ایک رسم ہم لے آئے. اس طرح کی مسابقت میں مختلف رسومات ہم نے کہ اگر ہندو یہ کر سکتے ہیں تو مسلمان بھی کر سکتے ہیں تو ہم لے آئے. اس کی وجہ سے ہمارے یہاں رنگ زیادہ ہندو کا آ گیا. اب جب ہم تصوف کو دیکھتے ہیں تو آہستہ آہستہ اس کے اندر مختلف رسومات چلی آئیں، مختلف اور چیزیں چلی آئیں، اور اس کی شکل اب قطعی طور پہ بگڑ کے رہ گئی ہے. جیسے یہاں ایک دن پہلے عرض کیا تھا کہ ایک زمانے میں انسٹیٹیوشنز ہوتے تھے جن کو ہم خانقاہیں کہتے تھے، عرب میں اور خاص طور پہ افریقن مسلم کنٹریز میں ان کو زاویہ کہا جاتا ہے. وہ بہت زبردست رول پلے کرتے تھے. ایسے سرکش لوگوں کو رام کرنے میں جن کی انا حد سے بڑھی ہے. وہاں اگر کوئی شخص شاگرد ہو گیا، اس خانقاہ کا جو ہیڈ ہے، جو ولی اللہ ہے، وہ انشور کرے گا کہ یہاں آنے والے شخص کی انا کو سب سے پہلے کچل دیا جائے. اور وہ رویہ درست تھا، اس لیے کہ انسان کی سب سے بڑی دشمن اس کی انا ہے. سوال یہ پیدا ہوتا ہے کہ انا کیا چیز ہے؟ انا کچھ بھی نہیں ہے، ماسوا اس کے کہ ہم میں سے ہر شخص نے اپنے ذہن میں اپنی شخصیت، اپنے مرتبے، اپنے مقام اور اپنی عزت کے بارے میں کچھ بت گھڑ رکھے ہیں، اور ہم ان بتوں کی اپنے اندر پوجا کرتے ہیں. چونکہ وہ ہمارے اپنے گھڑے ہوئے بت ہیں اپنی ذات کے بارے میں. جب کوئی شخص ایسا رویہ ہمارے ساتھ رکھتا ہے یا کوئی ایسی حرکت اس سے سرزد ہوتی ہے جو ہمارے اس تراشے ہوئے بت کو ٹھیس پہنچاتی ہے، तो हम भड़क उठते हैं। मैं एक मिसाल आपसे ये दे दूं कि अभी यहां कोई साहब तशरीफ लाएं और मुझे बेतहाशा गालियां दें, बुरा भला कहें, मैं उसके जवाब में अगर सिर्फ मुस्कुरात रहूं, अगर इतनी तौफीक अल्लाह मुझे अता फरमा दे कि मैं जब्त करके मुस्कुरात रहूं और वो गालियां देता हुआ वो शख्स चला जाए, अब आप अपने तौर पे सोचिए कि आप सब लोग दिल में बुरा किसे कहेंगे, गालियां देने वाले को या गालियां बर्दाश्त करने वाले को। लामहाला जवाब ये होगा कि गालियां देने वाले को हम बुरा समझेंगे और जिसने तहम्मुल से बर्दाश्त किया हम उसको दाद देंगे कि बड़े हौसले का आदमी था। अब किसी शख्स ने अगर मुझे गाली दी है तो मेरी इज्जत में इजाफे का बाइस बना है, मेरे इमेज को इम्प्रूव करने का बाइस बना है, लेकिन मेरी अना चूंकि मजरूह होगी तो मैं उसे बर्दाश्त नहीं करूंगा, उसे गाली के जवाब में या तो गाली दे दूंगा या थप्पड़ दे मारूंगा। अगर मैं कहीं गया और कोई शख्स मेरे साथ बहुत उसने मुझे वेलकमिंग एटीट्यूड नहीं दिखाया तो मैं फिल फॉर दिल में फैसला करूंगा कि दोबारा मैं यहां नहीं आऊंगा। यह अना है। कुछ लोग इसे मामूल कर लेते हैं सेल्फ रेस्पेक्ट पर, सेल्फ रेस्पेक्ट बिल्कुल इसके बरक्स है। सेल्फ रेस्पेक्ट ये है कि इंसान दुखों में पिस रहा हो लेकिन किसी पर अपने दुखों का इजहार न करे बल्कि दूसरों पर ये जाहिर करे कि मैं बड़े सुख में हूं। इंसान भूखा हो लेकिन किसी से अपने उस फाका मस्ती का जिक्र न करे सिर्फ इसलिए कि अगर मैं फाका मस्ती का जिक्र करूंगा तो ये मेरी वकार के खिलाफ होगी बात, इंसानी वकार के खिलाफ है ये बात। ये तो मैं सेल्फ रेस्पेक्ट को एक्सप्लेन करने के लिए आपको बता रहा हूं, वरना दुखों का इजहार करना अपने ही जैसे किसी इंसान पर किसी गैर अल्लाह के सामने, अपने फाके से होने का जिक्र करना किसी गैर अल्लाह के सामने, फकीर के नजदीक ये अल्लाह का शिकवा बयान करना है। और अल्लाह का शिकवा हम बयान नहीं कर सकते ना उसके मुजाज हैं कि वो आका है हम उसके गुलाम हैं, आका का गिला और शिकवा बयान नहीं किया जाता कभी। सेल्फ रेस्पेक्ट ये है कि अपने ही जैसे इंसान के सामने अपने पेट पर से कुर्ता उठा दे इंसान, वो सेल्फ रेस्पेक्ट से गिर जाएगी बात। और जब तक इन चीजों से बाज रहेगा उसकी खुददारी कायम रहती है। तो अना में और सेल्फ रेस्पेक्ट में ये फर्क है दोनों में। अब ये सेल्फ रेस्पेक्ट पर मुझे एक फरमान याद आ गया जनाब हजरत इमाम हसन रजी अल्लाह तआला अन्हु का, शायद मैंने पहले भी अर्ज किया था कि अपने दौर में सबसे ज्यादा इल्म रखने वाली हस्ती जनाब हजरत इमाम हसन रजी अल्लाह तआला अन्हु थे। बेपनाह इल्म अता फरमाया था रब ने इन्हें। आपने फरमाया कि किसी शख्स ने आपके सामने दस्ते सवाल दराज करके अपने सेल्फ रेस्पेक्ट का जनाजा निकाल दिया है लेकिन आप उसको इनकार करके अपनी सेल्फ रेस्पेक्ट को मजबूर न कीजिए, कुछ ना कुछ उसके हाथ पर रख दें। ये आम जुमला दिखाई देता है लेकिन इस पर जरा सा हम गहराई से गौर करेंगे तो ये बहुत गहरी बात है। इंसान की अजमत के खिलाफ है कि उसके सामने उस जैसा कोई बंदा हाथ फैला रहा है, उसने हाथ फैलाते वक्त अपनी इज्जत नफ्स का ख्याल नहीं रखा, लेकिन हम जब इनकार करेंगे तो हम भी उसी सतह पर उतर जाएंगे। हम उस सतह पर न उतरें बल्कि उसके हाथ पर कुछ ना कुछ रख जरूर दें। यही एक हदीस भी है कि जब कोई शख्स तुम्हारे सामने दस्त सवाल दराज करे तो उसे कुछ ना कुछ दे दो, बेशक वो मिट्टी की एक चुटकी ही क्यों ना हो। वजह उसकी यह है जो हजरत इमाम हसन रज़ियल्लाहु ताला अन्हु ने बयान फरमाई थी। हजरत इमाम हसन रज़ियल्लाहु ताला अन्हु के इल्म का यह आलम था कि कूफा में नया गवर्नर मुकर्रर हुआ, दरबारियों में से किसी ने उनसे कहा, इसलिए कि वो खुद भी साहिब इल्म था, कि आज के दौर में हजरत इमाम हसन रजी अल्लाह ताला अनु से ज्यादा इल्म रखने वाला कोई नहीं। उसने कहा कि इसको आजमा लेती हैं। कासिद को बुलाया और उससे ही कहा कि हजरत इमाम हसन रजी अल्लाह ताला अनु की खिदमत में चले जाओ और कुछ नाजेबा अल्फाज उसे बताए कि जाके उसे कहो कि गवर्नर कूफा ने आपको ये कहा है, लेकिन ये अल्फाज उनको उस वक्त कहना जब वो भरी महफिल में बैठे हों। वो कासिद गया मदीना मनवरा और जब हजरत इमाम हसन रजी अल्लाह ताला अन्हु की महफिल जमी थी, उस महफिल में जाके सबके दरमियान खड़े होके बा आवाज बुलंद उसने कहा कि या इमाम, गवर्नर कूफा का आपके लिए पैगाम है, तो आपने फरमाया कहो क्या है, तो उसने वो नाजेबा अल्फाज कहे कि गवर्नर कूफा ने आपके बारे में ये कहा है। आपने बड़े तहम्मुल से जवाब दिया कि उसको जाके ये कह दो कि हसन ने ये कहा है कि अगर ये सब चीजें मुझ में मौजूद हैं जो तुमने मुझे कही हैं, तो अल्लाह मुझ पर रहम फरमाए, और अगर वो मुझ में मौजूद नहीं तो अल्लाह तुम पर रहम फरमाए। वो कासिद वापस गया, जाके उसने गवर्नर कूफा को बताया कि हजरत इमाम हसन रज़ियल्लाहु ताला अन्हु ने ये जवाब दिया है, तो गवर्नर कूफा ने उसी वक्त बाआवाज बुलंद कहा कि मैं गवाही देता हूं कि हजरत इमाम हसन रज़ियल्लाहु ताला अन्हु से ज्यादा साहिब इल्म आज के दौर में कोई नहीं। बात किसी और तरफ चली गई, लेकिन एक बात मैं आपसे अर्ज करना चाहता हूं जो हमारी प्रैक्टिकल लाइफ में हमें काम दे देगी। एक जमाना पहले मैं किसी साहब से मिला करता था, अल्लाह के दरवेश थे, बहुत पुरानी बात है, उस वक्त उनकी उम्र रिटायरमेंट की एज के करीब करीब पहुंचे हुए थे, अंग्रेजी के प्रोफेसर थे, शादी उनकी हुई नहीं थी उस वक्त तक, तो मालूम नहीं उनको क्या सूझी कि उन्होंने मुझे बेटा बना लिया। तो मैं जब भी इस्लामाबाद मीटिंग वगैरह के लिए गया तो वापसी पे उधर से होता आता था, मैं वजीराबाद से टर्न ले लेता था सियालकोट के लिए और उनसे मिलके लाहौर आता था। बड़ी मजे की बातें करते थे, इसलिए कि बहुत ज्यादा पढ़े लिखे इंसान थे। एक दिन वो मेरे ऑफिस में तशरीफ लाए और आके उन्होंने कहा, मालूम नहीं वो मुझे नाम से उन्होंने कभी मुखातिब नहीं किया, वो सैयदज़ादा ही कहते थे, तो कहने लगे सैयदज़ादा मैं आज बैठूंगा नहीं, कॉफी नहीं पीऊंगा तुम्हारे पास। चलिए ठीक है, जैसे आपकी तबीयत चाहे। कहने लगे मैं एक बात सुनाने आया हूं, खड़ा खड़ा बात सुना के चला जाऊंगा। ओके फाइन। तो मुझे कहने लगे कि प्री पार्टीशन मैं एफसी कॉलेज में पढ़ा करता था और उन दिनों ज्यादातर उस्ताद हमारे अंग्रेज थे। हमारा बीए का फाइनल एग्जाम होना था तो कॉलेज में हमें फेयरवेल पार्टी दी गई और उस पार्टी के बाद छुट्टियां थी तो हम ग्राउंड में बैठ गए थोड़ी देर के लिए, चंद क्लास फेलोज। इतनी देर में एक बूढ़ा अंग्रेज प्रोफेसर हमारे पास से गुजरे तो हमने उठ के उन्हें सलाम किया और उनसे कहा कि साहब आज हमारा आखिरी दिन है कॉलेज में, कोई ऐसी बात बता दीजिए जो हमारे काम आती रहे। तो उस बूढ़े अंग्रेज प्रोफेसर ने कहा कि मैं एक ऐसी बात बता देता हूं जो तुम्हारी प्रैक्टिकल लाइफ में हमेशा तुम्हें सर्व करेगी, लेकिन अनफॉर्चुनेटली ये किताबों में कहीं लिखी मिलती नहीं। نے کہا کہ جب تمہارے تعلقات کسی شخص کے ساتھ گہرے ہو جائیں اور تم یہ فیصلہ کرو کہ میں اسے اپنا دوست بناؤں گا، تو اسے دوست بنانے سے پہلے اس کے دو ٹیسٹ لے لو، لیکن وہ دونوں ٹیسٹ بیک وقت نہیں بلکہ اس طرح ہوں گے کہ اگر کوئی شخص پہلے ٹیسٹ میں پاس ہو جائے تو اسے پھر دوسرے ٹیسٹ میں ڈال دو، اور جو دونوں ٹیسٹ کوالیفائی کر لے اس سے دوستی کر لو، ساری عمر تمہیں دغا نہیں دے گا. پہلا ٹیسٹ یہ ہے کہ جس شخص کے بارے میں تم فیصلہ کرو کہ اسے میں اپنا دوست بنا لوں گا، اس سے کچھ پیسے ادھار مانگ لو. اگر وہ شخص جیب میں پیسے رکھ کے تمہیں انکار کر دے، مطلب پیسے ہوں اور وہ تمہیں قرض دینے سے انکار کر دے، اسے دوست نہ بناؤ کہ بندہ خاندانی نہیں ہے. لیکن اگر وہ شخص تمہیں پیسے دے دے اور لوگوں سے اس کا ذکر کر دے، تو اسے دوست نہ بناؤ کہ بندہ خاندانی نہیں ہے. اور اگر وہ تمہیں پیسے دے دے، لوگوں سے ذکر نہ بھی کرے اور تم سے تقاضا شروع کر دے، تو دوست مت بناؤ، بندہ خاندانی نہیں ہے. لیکن اگر وہ تمہیں ادھار دے دے، کسی سے ذکر بھی نہ کرے اور تم سے تقاضا بھی نہ کرے، تو سمجھ لو کہ اس نے پہلا ٹیسٹ پاس کر لیا اور اب وہ کوالیفائی کر گیا ہے دوسرے ٹیسٹ کے لیے. دوسرا ٹیسٹ یہ ہے کہ جب وہ دوستوں کی محفل میں بیٹھا ہو تو اسے جا کے کوئی نازیبا بات کہہ دو. اگر جواب میں وہ شدت سے ریئیکٹ کر جائے تو بھلے اس نے پہلا ٹیسٹ پاس کر لیا تھا، دوست نہ بناؤ اس نے اپنے اوپر ملمہ چڑھایا، در حقیقت خاندانی نہیں ہے، دوست نہ بنانا دغا دے دے گا وقت پر. لیکن اگر وہ آپ کی نازیبا بات کے جواب میں مسکرا دے، تو اسے دوست بنا لو، بندہ خاندانی ہے، عمر بھر دغا نہیں دے گا. یہ بات انہوں نے سنائی اور آخر پر کہنے لگے میں جا رہا ہوں. دروازے پہ کھڑے ہو کے جو خدا حافظ کہہ رہے تھے تو کہنے لگے کہ سیدزادے، دوست بنانے میں آپ بھی بہت لاپرواہ ہیں، خیال کیا کیجیے. تو یہ بات خودداری اور عزت نفس سے چلی تھی. ہم ذکر کر رہے تھے لیفٹنٹ کرنل ویل فورس کلارک اور مالکم وغیرہ کا. انہوں نے در حقیقت کیا کیا جس کی وجہ سے گڑبڑ شروع ہوئی، کہ انہوں نے وہ کتابیں اٹھائیں، ان کی گہرائی میں اترے بغیر اس کا ظاہری ترجمہ کر کے اس پر عمل کیا. چونکہ وہ عمل روح سے خالی تھا تو وہ نتائج پیدا نہیں کر سکا کبھی. یہ یاد رکھیے کہ ہر وہ عمل جو روح سے خالی ہوگا وہ کبھی صحیح نتائج پیدا نہیں کرتا. انہوں نے اس کی حرکت یہ کی کہ جس طرح انگریزی کی ایک مثال ہے کہ آپ نے پائن ایپل کا کین امپورٹ کر لیا اور اس کے آگے اس کی فردر پروسیسنگ شروع کر کے کام کر دیا، پائن ایپل اگانا نہیں سیکھا، اس کی صفات، اس کی کیریکٹرسٹکس، اس کی پراپرٹیز وہ کسی کے علم میں آئی نہیں، تو کام ہمیشہ ادھورا رہ جائے گا. وہ ایگزیکٹلی انہوں نے تصوف کے ساتھ یہی سلوک کیا. نتیجہ یہ ہوا کہ وقتاً فوقتاً لہریں اٹھتی رہیں مغرب میں اسلامی تصوف کے بارے میں، لوگ اس راہ کی طرف جاتے رہے لیکن اس پر عمل نہیں کر پائے کبھی. اور جب ہرے راما ہرے کرشنا کی تحریک نے زور پکڑا تو یہ سب سے زیادہ مقبول اگر ہوئی تو امریکہ میں اور اس کے بعد یورپ میں. لیکن چونکہ اس کی بنیادیں نہیں تھیں سچائی پر مبنی، وہ کچھ عرصے کے بعد دم توڑ گئی. اب پھر مغرب تصوف کی طرف جا رہا ہے لیکن یہ کبھی کامیاب نہیں ہو پائیں گے कभी इसका फल नहीं खा पाएंगे। तवक्ते के बिल्कुल उसी तरह से ये काम न करें जिस तरह से हमारे यहां इमामीन ने किया था। इन्होंने अपनी उम्रें गवा दी आप सल्लल्लाहु अलैहि वसल्लम के फरमुदात जमा करने में, फिर उसको उसकी वजाहत एक्सप्लेनेशन उसकी उसके ऑथेंटिकेशन पर। और सबसे बड़ी बात यह है कि उनके तफसीर पर, उस तफसीर के जरिए इंसान उस हदीस की रूह तक पहुंचता है। और जब उसकी रूह तक पहुंचेगा, उसको समझेगा, उस पर अमल करेगा, तो ये फिर दरख्त आपको फल देगा, उसके बगैर ये नहीं होगा। तो इसके के वक्त खत्म हो, कुछ सवालात हैं जो मैं जवाब दे दूंगा। ये गालिबन सवाल पहले भी किसी जगह से आया था कि हम मुसलमानों में तो तरीकत के सभी सिलसिले सैयदना अली मुर्तजा रज़ियल्लाहु ताला अन्हु पर जाकर मिलते हैं, चूंकि ज्ञान और कश तो गैर मुस्लिमों में भी साबित है, उनके सिलसिले कहां पर एंड अप होते हैं? बात यह है कि एक आदमी लाहौर से कराची के लिए निकलता है। अब उसने लाहौर घर से निकलने से पहले तीन चीजें डिटरमिन की हैं। एक मंजिल, मेरी मंजिल कराची है। दूसरा रूट उसने प्लान किया है कि मैं किस सड़क से जाऊंगा, कहां कहां रुकता हुआ जाऊंगा, कहां मैं ज्यादा देर स्टे करूंगा, कहां लंच करूंगा, कहां डिनर करूंगा। और तीसरी चीज उसने टाइम लिमिट अपने लिए रखी है कि मुझे इतनी देर में कराची पहुंचना है। ये शख्स घर से निकलता है और कैलकुलेट करता है कि मैं अगर इस स्पीड पर चलूंगा तो मैं अपनी मंजिल पे जो टाइम मैंने अपने लिए मुकर्रर किया है उसके लगभग वहां पहुंच जाऊंगा। दूसरा उसने रास्ता रूट वर्कआउट किया है केयरफुली, तो इम्कान कम है कि उसका वास्ता टूटी फूटी सड़कों से, कच्ची सड़कों से पड़े, दरमियान में कहीं कोई डायवर्शन आई भी तो छोटी होगी, और वो सीधा अपनी मंजिल पे जा पहुंचेगा। इसके बरक्स एक आदमी है वो बगैर इन तीनों चीजों के तायुन किए घर से निकलता है कि मैं ड्राइव करना चाहता हूं गाड़ी, मैं ड्राइव करूंगा। अब जो प्लान करके निकला वो तो 24 घंटे में कराची जा पहुंचेगा अपनी मंजिल पे। ये शख्स हो सकता है हफ्ता भर भटकने के बाद घूमता फिरता फिर वहीं आ पहुंचे जहां से वो चला था। बिल्कुल यही मामला एक मुसलमान सूफी का है और दूसरी मिसाल जो मैंने दी वो गैर मुस्लिम सूफी की है। मुस्लिम सूफी अल्लाह की इबादत करता है और इस यकीन और इस इरादे और इस तमन्ना के साथ करता है कि मैंने कुर्ब इलाही हासिल करना है, अपने खालिक की, अपने मालिक की दोस्ती हासिल करना है, मैंने उसे राजी करना है अपने रब को, ये मंजिल है उसकी। और वो रास्ता चुनता है कि मैं उस रास्ते पर चलूंगा जो मेरे लिए आप सल्लल्लाहु अलैहि वसल्लम ने छोड़ा है, सुन्नत का रास्ता। कोई नॉन मुस्लिम बात करेगा तो उसके लिए आसान लफ्ज है कि आप सल्लल्लाहु अलैहि वसल्लम के फुटप्रिंट्स को फॉलो करेगा। और वक्त का तायुन जो है वो ये है कि पेशते इसके कि मेरा बुलावा आ जाए, मैं अपने रब को राजी कर लूं, ये उसका वक्त का तायुन है। लेकिन जो गैर मुस्लिम है वो ज्ञान और ध्यान इसलिए करता है कि मैं अपनी कुवतों में इजाफा कर लूं, वो कुवतों में इजाफा करना चाहता है, मैं गैर मरई कुवतों का मालिक बन जाऊं। तो ना उसकी कोई मंजिल है, ना उसका कोई रूट प्लान हुआ हुआ है, और ना उसका कोई वक्त तायुन है उसके पास। वो अपनी राह पर लगा है, क्योंकि ये सुन्नत रब है कि इंसान को उसकी मेहनत का फल मिलता जरूर है। तो रब ताला उसकी उस मेहनत को भी कभी रायगा नहीं जाने देता, उसको वो कुछ अता कर देता है जिसके लिए वो कोशां होता है। तो उसको गैर मरई कुवतें चंदे हासिल हो जाएंगी, लेकिन कयामत के रोज मरने के बाद उसके पास कुछ नहीं है, वो खाली है सवाय इसकी कि उसको, क्योंकि उसके तमाम नेक अमाल का जजा जो है, उसका अजर जो है, वो रब दुनिया ही में देगा। जाएगा तो यहां से बिल्कुल खाली हाथ होगा नेकियों की तरफ से, अलबत्ता अल्लाह के साथ सरकशी के जुर्म उसके हाथ में जरूर होंगे, उसकी वह सजा पाएगा। तो इस सिलसिले एंड अप होने का तो सवाल ही नहीं है कोई, क्योंकि ना उसकी कोई मंजिल है, ना कोई उसकी राह मुकर्रर है। इसलिए जब जो जो तजर्बात साधुओं ने लिखे हैं या बख्शुओं ने लिखे हैं, वो एक दूसरे से खासे मुख्तलिफ हैं, क्योंकि कटी हुई पतंग है वो, जिसकी कोई डायरेक्शन नहीं होती, लेकिन मेहनत करते हैं उसका अजर अल्लाह उन्हें अता फरमा देता है दुनिया ही में, आखिरत में उनके लिए कुछ नहीं। किसी साहब ने एक सवाल पूछा है कि कलंदर कौन होता है, जिस तरह अख्यार इब्तदाई दर्जा वलायत है, उस लिहाज से कलंदर का दर्जा क्या है। मैंने इसी नशिस्त में किसी वक्त अर्ज किया था कि कलंदर एक तर्ज हयात का नाम है, ये किसी रूहानी दर्जे या मकाम का नाम नहीं है। कलंदर आजम जनाब हजरत अली करमला वजहू को कहा जाता है, और हजरत अली करमला वजहू का मोटो ये था कि न किसी चीज के मिलने की खुशी और न किसी चीज के खो जाने का गम। उन्होंने अपनी सारी जिंदगी इसी पे बिता दी, जो मिल गया उस पर भी सजदाए शुक्र अदा किया, और जो नहीं मिला उस पर भी सजदाए शुक्र अदा फरमाया। मिलने पर इसलिए कि अल्लाह ताला ने एक चीज अता फरमा दी, जो चाहता अल्लाह ने वो कर दिया, और न मिलने पर इसलिए कि वो चीज मेरे लिए यकीनन नुकसानदेह थी जो मेरे रब ने मुझे अता नहीं फरमाई, तो इस तरह अल्लाह ने मुझ पर मेहरबानी फरमाई है, इसलिए वो सजदा शुक्र अदा कर रहा हूं। ये दो चीजें हजरत अली करमल वजह की तर्ज हयात की तफसीर हैं, ये उसको जाहिर कर देंगी कि आप हजरत अली करमल वजह ने अपनी जिंदगी किस तरह से गुजारी। इस तर्ज हयात को कलंदराना तर्ज हयात कहते हैं। तो जो सूफी इस तरह की तर्ज हयात को पूरी तरह इख्तियार कर जाए उसको कलंदर कहते हैं। कलंदराना तरीके पर बहुत से सूफी गामजन हो सकते हैं, होते हैं, लेकिन इस दर्जे पर नहीं होते कि दुख और सुख से बेनियाज हो जाएं, अपनी जात को इस तरह मिटा डालें कि वो बाकी ही ना रहे, और शुक्रगुजारी के उस मकाम पर हो जाएं कि सुख में भी शुक्र है और दुख मिलने पर भी शुक्र अदा कर रहे। यहां तक आमतौर पर आम आदमी पहुंच नहीं पाता, तो जो चंद लोग पहुंचे उन्हें लोग कहते हैं ये कलंदर है। कलंदर की तारीफ यह है। रह गया अख्यार का मामला, अख्यार या इमरान, ये लोएस्ट दर्जा है वलायत का। دوسرا سوال انہوں نے کیا کہ قلندر کی خصوصیات کیا ہیں، وہ تو میں نے ابھی عرض کر دی، مقام قلندر کیا ہے؟ مقام قلندر یہ ہے کہ وہ اللہ کا دوست ہوتا ہے، کیونکہ جس شخص نے اپنی خواہشات، اپنے ارادوں اور اپنی تمناؤں کو رب کے ارادوں کے ماتحت کر لیا، وہ اس کا بندہ ہو گیا، وہ بندگی میں داخل ہو گیا، اور جو بندگی میں داخل ہوا وہ مقام شکر پر چلا گیا، جو مقام شکر پر گیا وہ اللہ کے قریب ہو گیا۔ تو قلندر قرب الہی کے مقام پر ہوتا ہے کہ اس کو اللہ کی دوستی نصیب ہو جاتی ہے۔ ایک اور سوال انہی صاحب نے پوچھا ہے کہ قلندر کی رسائی اور ڈیوٹیز کیا ہیں؟ صاحب قلندر کا، جیسے میں نے عرض کیا، یہ تو ایک طرز حیات کا نام ہے، وہ غوث کے مقام پر بھی ہو سکتا ہے، کتب کے مقام پر بھی ہو سکتا ہے، وہ ابدال بھی ہو سکتا ہے۔ تو اس کی رسائی اور ڈیوٹیز تو اس کے مطابق ہوں گی، طرز حیات تو یہ ہے کہ وہ صرف اللہ کے ہو کے رہ گیا ہے، جو کچھ وہاں سے عطا ہوتا ہے، یا یوں کہیے کہ وہ اللہ کی رضا میں راضی ہو گیا ہے۔ تو قلندر کی رسائی اور ڈیوٹیز میں کیا اس میں عرض کر سکوں گا، وہ تو اس کے مقام پر ہے کہ وہ کس عہدے پر فائز ہے، اس کے مطابق اس کی ڈیوٹیز ہوں گی۔ اسی صاحب نے ایک اور سوال یہ پوچھا کہ آپ بیعت کرتے ہیں یا نہیں؟ اس کا ایک دو ٹوک جواب تو یہ ہے کہ نہیں، لیکن پیچھتے اس لیے کہ یہ مجھ سے وجہ پوچھ لیں، میں خود ہی عرض کر دیتا ہوں کہ بیعت وہ شخص کرے جو یہ سمجھے کہ وہ اس قابل ہو گیا ہے کہ لوگوں کو تعلیم دے سکے، لوگوں کی تربیت کر سکے۔ تعلیم تو کہیں سے بھی حاصل ہو جائے، کتاب سے بھی ہو جائے گی، لیکن تربیت کرنے کی بات ہے۔ تو میں اپنے آپ کو اس کا اہل نہیں جانتا، اس لیے کہ میں ابھی تک اپنی تربیت نہیں کر سکا۔ جب میں اپنی تربیت کر لوں گا اور میں یہ سمجھوں گا کہ میں اب تربیت یافتہ ہو گیا، اب میں ہدایت یافتہ ہو گیا، تو میں بیعت کر لوں گا۔ ابھی تو میں خود ہی گناہوں میں ڈوبا ہوا ہاتھ پاؤں مار رہا ہوں کہ کسی طرح گناہوں کے سمندر سے باہر آ جاؤں، تو میں کسی کی تربیت کیا کروں گا؟ اس خیال سے میں تربیت نہیں کرتا، مرید ہی نہیں کرتا، کہ یہ ذمہ داری مجھ پر آئے نہیں۔ کیونکہ ایک زمانے میں جب یہاں پیر اور مرید یا بیعت کے معاملات پہ بات چیت ہو رہی تھی، تو میں نے ایک گزارش کی تھی آپ کے خدمت میں کہ دنیا میں کوئی ایسا قانون نہیں جو یک طرفہ معاہدے کو تسلیم کرتا ہو۔ جو ون سائیڈڈ ایگریمنٹس ہیں، یونیلیٹرل ایگریمنٹس، وہ کسی قانون کے تحت ایکسیپٹیبل نہیں ہوتی ہیں۔ ہمارے یہاں جو بیعت ہوتی ہے، بدقسمتی سے جہاں اور چیزیں خراب ہوئیں، وہاں یہ بیعت کا سلسلہ بھی خراب ہوا کہ وہ یک طرفہ ہے، ون سائیڈڈ ایگریمنٹ ہے وہ، کہ جس نے آپ کے ہاتھ پہ بیعت کی اس نے تو آپ سے وعدہ کیا کہ میں وہ کروں گا جو آپ کہیں گے، میں نے آج اپنا آپ کے ہاتھ بیچ دیا۔ بیعت کا مطلب ہے بیع کر دینا، بیع کا مطلب ہے سودا کر دینا۔ تو اس نے اپنا آپ تو فروخت کر دیا، وہ اب آپ کی مرضی کے تحت چلا گیا، آپ کے احکامات کا پابند ہو گیا۔ بیعت کرنے والے نے کیا وعدہ کیا اس سے؟ اس کو یہ وعدہ کرنا چاہیے کہ میں اپنی صلاحیت اور اپنی بہترین قابلیت کے مطابق تمہاری تربیت کروں گا، تمہیں تعلیم دوں گا، پھر تو یہ ویلڈ معاہدہ ہے، کیونکہ یہ پھر ٹو سائیڈڈ ہوگا، بوتھ سائڈز، دونوں طرف ریسپانسبلٹیز آئیں گی انڈر دس ایگریمنٹ۔ لیکن جب صرف بیعت کرنے والا ہی غریب معاہدہ کر رہا ہے، جس نے اپنے ہاتھ پہ بیعت کیا ہے وہ کوئی کمٹمنٹ نہیں کر رہا آپ سے، وہ ون سائیڈڈ ہے۔ اور اگر میں کسی سے وعدہ کروں گا کہ میں تمہاری تربیت کروں گا، تو اس کے لیے مجھے ٹائم چاہیے، وہ ٹائم کہاں سے آئے گا؟ اگر فرض کر لیجئے کہ یہ سلسلہ جاری ہو اور 1,00,000 مریض ہو گئے کسی شخص کے، ہیومنلی پاسبل ہی نہیں کہ 1,00,000 مریضوں کی تربیت کر سکے بندہ. تو جواب دہ ہو گیا رب کو، ایک شخص نے تو دیانتداری کے ساتھ اپنا آپ اس کے سپرد کر دیا، وہ تربیت کیوں نہ کر سکا؟ اس کا جواب کون دے گا؟ تو بھائی پہلی فور موسٹ بات یہ ہے کہ میں اہل ہی نہیں بیعت کرنے کا کسی کو، اس لیے کہ میں ابھی خود ہی ہدایت یافتہ اور تربیت یافتہ نہ ہوا، تو میں کسی کو کیا سکھاؤں گا؟ اور دوسری بات یہ ہے کہ جو مجھ پر فرائض ہیں اللہ کی طرف سے، پہلی بات تو یہ ہے کہ آپ صلی اللہ علیہ وسلم نے یہ فرمایا کہ بہترین روزی وہ ہے جو انسان اپنے ہاتھ سے کما کے کھائے، محنت سے کما کے کھائے. تو مجھے نوکری کرنا ہوتی ہے، دوسرا میری فیملی ہے، اور میں اس کے لیے اللہ کو جواب دہ ہوں کہ میں نے اپنی امیڈیٹ فیملی کو ان کی ضروریات زندگی باہم پہنچائیں یا نہیں پہنچائیں، ان کو وقت دیا یا نہیں دیا، ان کی تعلیم و تربیت میں نے کی یا نہیں کی، تو اس کے لیے مجھے ٹائم دینا ہے. پھر مجھے اپنی ذات کے لیے تھوڑا ٹائم چاہیے، دعا کے لیے ٹائم. تو وقت بچتا نہیں 24 گھنٹے میں سے کوئی بھی، میں کیسے کسی کو بیعت کر لوں؟ اب اگلا اس میں وہ میں اگنور کر گیا تھا کہ اس کی کچھ اور چیزیں بھی دی ہیں انہوں نے، کہ اگر کرتے ہیں تو سچا طالب عاقل بالغ نیک ہونے کے علاوہ کیا شرط ہے؟ اب شرائط کا تو سوال اس وقت ہوگا اگر میں بیعت کروں. اب یہ دیکھیے کہ انہوں نے مرید ہونے کے لیے خود ہی ایک معیار بیان فرمایا ہے، اور صحیح بیان ہے، سچا طالب عاقل بالغ اور نیک. اب اگر یہ جو صاحب مجھے بیعت کرنے کو کہہ رہے ہیں، یہ اگر میرے اندر ان میں سے سوائے ایک چیز کے تلاش کوئی بھی کر دیں تو میں ان کو انعام دینے کو تیار ہوں. بالغ البتہ ہوں، بالغ کیا، اب تو بوڑھا ہو گیا. تو باقی نہ تو سچی طلب میرے اندر، نہ میں عاقل، اور نہ نیکی کے قریب سے بھی کبھی گزرا میں. تو بھائی اگر مرید کے لیے یہ بنیادی شرائط ہیں تو جو مرید کر رہا ہے وہ تو اس سے کہیں اوپر ہونا چاہیے، وہ کہاں سے آئے گا؟ تو یہ ایک اگلی انہوں نے مجھ سے ایکسپلینیشن مانگ لی کہ اگر نہیں کرتے تو کیوں نہیں کرتے، جبکہ آپ کو خلافت عطا ہوئی ہے جو کہ ایک ذمہ داری ہوتی ہے، ٹائم تو نکالنا چاہیے. صاحب بات یہ ہے کہ انسان کو خلافت، کوئی عہدہ، کوئی مقام، کوئی حکومت دو طریقے سے مل سکتی ہے. ایک تو یہ ہے کہ انسان اس کے لیے کوالیفائی کر رہا ہو، اس کے اندر وہ تمام چیزیں موجود ہوں جو اس کو اہل ثابت کریں اس چیز کی، اس صورت میں مل جائے گی. ایک صورت اور بھی ہے کہ کبھی زندگی میں کسی بہت بڑے انسان سے جا ٹکرایا ہے آدمی، وہ اپنے اس خاندانی بڑے پن کی وجہ سے جو اس کے بلڈ میں بڑا پن ہے، یہ دیکھے کہ یہ ایک شخص ایسا ہے جس کو دنیا میں کوئی شخص اپنے قریب نہیں آنے دے گا، تو وہ اپنے اس بڑے ظرف کی وجہ سے اسے سینے سے لگا لے، اور جاتا جاتا اسے کچھ عطا کر جائے کہ یہ لو جاؤ. تو میں تو بھائی ان لوگوں میں سے ہوں کہ کسی نے ترس کھا کے مجھ پہ مجھے خلافت عطا کر دی، اپنا خلیفہ بنا کے بٹھا دیا، ورنہ سچائی یہ ہے کہ میں اس کا اہل نہیں ہوں، نہ میرے اندر وہ کوالٹیز ہیں، نہ وہ خوبیاں ہیں، نہ وہ علم ہے میرے اندر، نہ کوئی اور چیز. تو انسان اگر بیعت کرنے کا ارادہ کر لے تو ایسی جگہ بیعت کرے جو واقعتاً کسی بڑے مقام پر فائز ہو بندہ، تاکہ کچھ حاصل تو ہو. اب ایک صاحب میں بہت ذاتی کچھ بات پوچھ لی، شاید میں نے کسی ایک شخص کو یہ مشورہ دیا تھا، اب انہوں نے مجھ سے پبلکلی پوچھ لیا کہ اس دوران کیا پڑھنا ہے. اب میں اس میں کیا عرض کروں گا، یہ مجھ سے بعد میں پرائیویٹلی پوچھ لیں، کیونکہ وہ تو پرسنل چیز ہے کسی کی. دوسرا سوال انہوں نے کیا ہے کہ علم لدنی میں فقہ اور تفسیر شامل ہیں. یہ میں نے یہاں دو تین موقعوں پر عرض کیا کہ علم لدنی ایسا علم ہے جو رب کی طرف سے عطا ہوتا ہے، اور یہ محیط ہوتا ہے تمام علوم پر جہاں تک اللہ چاہتا ہے، کیونکہ کسی بھی علم کی کل مقدار تو کسی کے پاس نہیں، اس میں اللہ جس ایکسٹینٹ تک چاہتا ہے عطا فرما دیتا ہے. یہ مشروط ہے رب تعالی کے عطا سے. تو علم لدنی محیط ہے دوسرے علوم پر، لیکن اس کی ایکسٹینٹ لمیٹڈ ہے اور وہ مشروط ہے اللہ تعالی کی عطا کے ساتھ. یہ ہمیشہ یاد رکھیے، یہ نہیں ہے اس کا مطلب کہ جس شخص کو علم لدنی حاصل ہو گیا وہ حاوی ہے تمام علوم پر، حاوی نہیں ہوتا، اس کو ماسٹری نہیں ملتی، ایک حد تک واقف ہو جائے گا، بٹ ہی وانٹ بی اے ماسٹر آف آل دی سائنسز اینڈ نالجز. یہ ایک سوال کسی صاحب نے پوچھا ہے حدیث مبارکہ کا حوالہ دے کے، کہ حدیث مبارک ہے کہ قطع رحمی نہ کرو. آگے انہوں نے پوچھا ہے کہ رشتہ داروں میں آپ اگر کسی سے ملتے ہیں لیکن بارہا ملنے پر بھی وہ آپ کو ریسپانس نہیں ملتا، تو اس ضمن میں ہمیں کیا عمل کرنا چاہیے؟ صاحب حدیث کے اندر ایک با کلیئر کٹ انسٹرکشن ہے کہ قطع رحمی نہ کرو، اس میں کہیں بھی اسے کوالیفائی نہیں کیا کہ کوئی شخص تین بار آپ کے جانے پر نہ ملے تو آپ دوبارہ نہ جائیں، چھ بار، کچھ نہیں. بڑی سیدھی بات ہے کہ کوئی شخص آپ کے ساتھ کیسے ہی سلوک کرے، ملتے رہیے اس سے اور کوشش کیجئے کہ اس کے کام آ جائے. بلکہ ایسا رشتہ دار جو انسان کو دھتکار رہا ہو، اگر ایسے رشتہ دار کے بارے میں کہیں دور سے سن بھی لے کہ وہ مشکل میں ہے، تو اس انداز میں اس کی کام آ جائیے کہ اسے اندازہ ہی نہ ہو کہ آپ نے اس کے لیے کچھ کیا ہے. یہ ایک اور سوال کسی صاحب نے کیا ہے کہ اپنے نفس کو کیسے قابو کیا جائے. بڑا مختصر جواب، اس کی مخالفت کر کے، اس کی نفی کر کے، جو وہ مانگے اس کی نفی کر دیجئے، جو کرنے کو وہ کہے اس کی نفی کر دیجئے، ٹھیک ہو جائے گا، تو قابو میں آ جائے گا. کچھ دیر لگا کرتی ہے، قابو میں آ جاتا ہے فوراً.